नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा प्रतिपक्षको अवरोध कायमै। बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित। गतिरोध अन्त्यका लागि सत्तारूढ राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन।
सदनमा जुन अवरोध छ, त्यो सदनको अवरोध हटाउने विषयमा चाहिँ छलफल धेरै अगाडि बढिसकेको छ।
परम्परागत कार्यशैली र गुटबन्दीका कारण पुराना दलहरूमा सांगठनिक संकट, सक्रिय कार्यकर्ता ठूलो संख्यामा निष्क्रिय, युवा पुस्तामा आज पुराना दल प्रति विकर्षण बढ्दै।
पुरानो सदस्यता घट्यो भन्ने न्यारेटिभ नबनाइदिनु होला।
फिलिपिन्सको दक्षिणी क्षेत्रमा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प। कम्तीमा 19 जनाको मृत्यु, सयौं घाइते। भूकम्प प्रभावित मिन्डा नाओ क्षेत्रमा आपतकालीन अवस्था घोषणा। सुनामीको चेतावनी पछि फिलिपिन्स, जापान र इन्डोनेसियाका तटीय क्षेत्रमा उच्च सतर्कता।
र खेल प्रसङ्गमा वर्षा बाधक बने पनि सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनौटको उपाधि नेपाललाई।
कार्यक्रम सुरु गरौँ। एउटै बजेटबाट सबै समस्या समाधानको अपेक्षा अव्यवहारिक रहेको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाइ सम्बन्धी प्रसङ्गबाट। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले मुलुकमा दशकौँदेखि थाँतिरहेका समस्याहरू एउटै बजेटबाट समाधान हुन्छ भन्ने अपेक्षा राख्नु अव्यवहारिक रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट सम्बन्धी नीति सम्वाद कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले स्रोत, समय र अपेक्षाको चापका बीच बजेट ल्याइएको स्पष्ट पार्नुभयो। बजेटको स्रोत र खर्चको झन्डै 70% हिस्सा पहिले नै तय भइसकेको हुने भन्दै उहाँले बजेट आउन साथ सबै समस्या हल भइहाल्ने सोच गलत रहेको टिप्पणी गर्नुभयो। विगत 3 दशकदेखि करको दायरा र संरचनामा यति ठूलो परिवर्तन नगरिएको दावी गर्दै उहाँले यस वर्ष सरकारले त्यसका लागि ठोस प्रयत्न गरेको बताउनुभयो। समयको चापका कारण काममा अझ बढी परिपक्वता ल्याउन नसकिएको स्वीकार गर्दै उहाँले निर्वाचन अघि जनतामाझ गरिएको करको बोझ घटाउने प्रतिबद्धतालाई सरकारले पूरा गर्ने जमर्को गरेको उल्लेख गर्नुभयो। बजेटले राजनीतिक लगानीको जग बसाल्ने र त्यसकै जगमा निजी क्षेत्रले अर्थतन्त्रको विकास गर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो। विपक्षी दलहरूले भने बजेटले लोकप्रियता मात्र कमाउन खोजेको र कार्यान्वयनको पाटो कमजोर रहेको आलोचना गरिरहेका बेला अर्थमन्त्रीको यो अभिव्यक्ति आएको हो। सीमित स्रोत र आन्तरिक ऋणको चर्को दबावका बीच ल्याइएको यो बजेटले निजी क्षेत्रको विश्वास जितेर आर्थिक शिथिलता तोड्न सक्छ वा सक्दैन भन्ने कुरा यसको कार्यान्वयनको गतिले नै तय गर्ने देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा संसदमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न गतिरोधका कारण आज पनि प्रतिनिधि सभाको बैठक अगाडि बढ्न सकेन। प्रतिपक्षी दलहरूको लगातारको विरोधपछि 15 मिनटको लागि स्थगित भएको संसद बैठक अन्तत सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ। संसद खुलाउने प्रयासस्वरूप सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेताहरू नै अनुपस्थित भएपछि सहमतिको प्रयास थप जटिल बनेको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
प्रतिनिधि सभाको बैठक सुरु हुन साथ प्रतिपक्षी बेन्चमा रहेका सांसदहरू आफ्नो आसनबाट झुरुक्क उठे। उद्देश्य एउटै थियो। प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ 17 गते संसदमा नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोध। प्रतिपक्षी दलहरूले सो अभिव्यक्तिको प्रमाण मागिरहेका छन् वा त्यसलाई संसदको अभिलेखबाट तत्काल हटाउनु पर्ने अडानमा छन्। विपक्षीको नाराबाजी र अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभयो। तर पर्दा पछाडि सहमति जुट्न नसकेपछि संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले सूचना टास गरी बैठक भोलिसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो। गत फागुनको निर्वाचनपछि नयाँ प्रतिनिधि सभा यसरी सूचना टास गरेर स्थगित भएको यो पहिलो पटक हो। संसदको यही गतिरोध अन्त्य गर्न सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक त बोलाउनु भयो, तर बैठकको दृश्य निकै खल्लो देखियो। झण्डै स्थायी बहुमत सहित सरकार चलाइरहेको मुख्य दलले बोलाएको संवादमा प्रमुख प्रतिपक्षी कंग्रेस, एमाले, नेकपा र संस्कृति पार्टीका शीर्ष नेताहरू कोही पनि पुगेनन्। उनीहरूले आफ्ना दोस्रो तहका प्रतिनिधि मात्र पठाएर बैठकलाई कम प्राथमिकता दिएको प्रष्ट देखिन्थ्यो। बैठकपछि राष्ट्रपका महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमा सम्बन्धी विषय परराष्ट्र मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रधानमन्त्री स्वयंले नभई सम्बन्धित मन्त्रीले सदनमा जवाब दिने प्रस्ताव राखिएको बताउनुभयो।
निर्वाचन पछाडिको यो पहिलो सर्वदलीय बैठक राखिएकोमा दलहरूबाट धन्यवाद पनि व्यक्त भयो, खुसी पनि भयो। अब यो एउटा संवादको ढोका खुल्यो भन्ने हिसाबको त्यो आशयमा पनि कुराहरू आयो। र तेस्रो चाहिँ अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो। यो कति मुद्दाहरू हामीले छलफल गरेर लामो छलफल पश्चात मात्र निराकरण हुन्छ, त्यसको समाधान हुन्छ, त्यो कारणले गर्दाखेरि अहिले यो विषय चाहिँ जुन सदन अवरुद्ध हुने गतिरोध छ त्यसलाई चाहिँ निराकरण गरेर जानुपर्छ भन्ने हिसाबमा सभापतिज्यूबाट अनुरोध भयो। सामान्यतया अब सरकारको तर्फबाट यसलाई प्रस्ट्याउने, यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले त्यो विषयमा कुराहरू राखी पनि सकेको छ। अहिले सदनमा जुन अवरोध छ त्यो सदनको अवरोध हटाउने विषयमा चाहिँ छलफल धेरै अगाडि बढिसकेको छ।
राष्ट्रपाको यो प्रस्तावलाई प्रतिपक्षी दलहरूले ठाडै अस्वीकार गरिदिएका छन्। उनीहरूले प्रधानमन्त्रीकै जवाब अनिवार्य हुनुपर्ने अडान छाडेका छैनन्। राजनीतिक विश्लेषकहरूका अनुसार संसद र सरकारको नेतृत्व गरिरहेको शक्तिलाई नजरअन्दाज गर्ने र विमति भएकै भरमा बैठक वा संवाद नै बहिष्कार गर्ने दलहरूको यो आत्मघाती प्रवृत्तिले संसदीय प्रणालीमा एउटा गलत नजिर बसाल्दै लगेको छ। हिजो सत्ता पक्षले र आज प्रतिपक्षले संसद अवरुद्ध गर्ने यो श्रृङ्खलाले अन्तत लोकतान्त्रिक संस्थाहरूलाई नै कमजोर बनाउने देखिन्छ।
नेपालका पुराना र स्थापित राजनीतिक दलहरूमा पछिल्लो समय सांगठनिक संकट गहिरिँदै गएको संकेतहरू देखिएका छन्। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाज पार्टी जस्ता ठूला दलहरूमा सदस्यता नवीकरण र संगठन विस्तारको काम निकै सुस्त र चुनौतीपूर्ण बनेको छ। राजनीतिक नेतृत्वको परम्परागत शैली, गुटबन्दी र नयाँ पुस्ताको उदासीनताका कारण सक्रिय कार्यकर्ताहरू समेत ठूलो संख्यामा निष्क्रिय बन्दै गएको पाइएको छ। आखिर पुराना दलहरूमा यो निराशा किन छ त? विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
पार्टीका लागि वर्षौंसम्म अहरात्र खटिने पूर्णकालीन कार्यकर्ताहरू नै आज भोलि दलीय गतिविधिबाट टाढिन थालेका छन्। गत फागुनको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी राजोपा जस्ता नयाँ शक्तिहरूको उदय र युवा पुस्तामाझ चर्किएको जेन्जी आन्दोलनले पुराना दलहरूको नीति र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइदिएको छ। प्रतिनिधि सभामा 38 सिट सहित प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली काङ्ग्रेसले डिजिटल माध्यमबाट क्रियाशील सदस्यता नवीकरण आह्वान गरे पनि परिणाम उत्साहजनक देखिएको छैन। विगतमा 8.5 लाख क्रियाशील सदस्य रहेको काङ्ग्रेसमा हालसम्म करिब आधा अर्थात् 4,75,000 मात्रै सदस्यता नवीकरण गरेका छन्। संस्थापन इतरका नेताहरू पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी र प्रविधिको जटिलताका कारण पुराना सदस्यहरू निष्क्रिय भएको दावी गर्छन्। यद्यपि काङ्ग्रेस महामन्त्री प्रदीप पौडेल भने डिजिटल माध्यमबाट भएको यो संख्यालाई कमजोर मान्न तयार हुनुहुन्न।
विगत भनेको 14 अधिवेशनमा हो, हामीले अहिले चाहिँ पुस 10 गतेसम्म नवीकरण भएर नयाँ दिएकाहरूको मात्रै अध्यावधि गरेको हो। त्यो बेलामा हाम्रो नवीकरण पनि सकिएको थिएन, नयाँ वितरण पनि भएको थिएन। त्यसैले विगत घट्यो भनेर नभनिदिनु छ। हाम्रो विगतको अहिले त 10 लाख पुग्छ, यो विगत घट्यो भनेर नेरेटिभ किन बनाइदिनु हुन्छ? हामीले पुस 10 गतेसम्म जुन पुरानो र नयाँको प्रविष्ट भएको थियो त्यसको मात्रै अध्यावधि गरेको। पुस 10 गतेसम्म सबै नवीकरण भइसकेको पनि थिएन, सबै नयाँ लिन चाहनेले लिइसकेका पनि थिएनन्। हाम्रो सदस्यता बाँड्ने अथवा वितरण गर्ने प्रक्रिया टुङ्गिएकै थिएन, त्यसकारण यो पुरानो सदस्यता घट्यो भन्ने नेरेटिभ नबनाइदिनु होला।
संगठित सदस्य घट्ने यो समस्याबाट नेकपा एमाले पनि अछुतो छैन। 2078 सालमा 11 लाख संगठित सदस्य पुर्याएको एमालेमा गत पुस को महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या घटेर 6.5 लाखमा सीमित भएको छ। अहिले एमालेले एक सदस्य बराबर 3 नयाँ सदस्य बनाउने महत्वाकांक्षी संकल्प त अघि सारेको छ, तर तल्लो तहका क्षमतावान कार्यकर्ताहरूलाई पाखा लगाएर नेतृत्वको वरिपरि घुम्नेहरूलाई मात्रै अवसर दिएको भन्दै पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। उता माओवादी र एकीकृत समाजवादी बीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपाको अवस्था झन भद्रगोल छ। यो दलसँग आफ्ना संगठित सदस्य कति छन् भन्ने यकिन तथ्याङ्कसम्म छैन। पुराना अनुहार र अमूर्त कार्यदिशाका कारण कम्युनिस्ट कार्यकर्ताहरूमा व्यापक विकर्षण पैदा भएको पूर्व माओवादी नेताहरू बताउँछन्। अर्कोतर्फ उपेन्द्र यादव नेतृत्वको जसपामा पनि महाधिवेशन पछिको साङ्गठनिक सुस्तताका कारण सदस्यता नवीकरणको रफ्तार सुस्त छ। राजनीति शास्त्रका प्राध्यापकहरूका अनुसार मध्यम वर्गको बढ्दो संख्या, डिजिटल शिक्षा र भूमण्डलीकरणको प्रभावले गर्दा आजको नयाँ पुस्ता दलीय विचारभन्दा आफ्नो व्यावसायिकता र गुणस्तरीय जीवनलाई प्राथमिकता दिइरहेको छ। लामो समय राज्य सत्ता चलाएका पुराना दलहरूले आम जनताको दैनिक जीवनमा उल्लेख्य सुधार ल्याउन नसक्नु र निर्णय प्रक्रिया सीमित नेताहरूमा मात्रै केन्द्रित हुनु नै कार्यकर्ताहरू पलायन हुनुको मुख्य कारण मानिएको छ। समयमै आन्तरिक लोकतन्त्र र नेतृत्वको कार्यशैलीमा सुधार नगर्ने हो भने यी पुराना दलहरूमा साङ्गठनिक रूपमा अझ ठूलो पहिरो जाने विश्लेषण गरिएको छ।
कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। फिलिपिन्समा गएको 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको मृत्यु भएको छ। भूकम्पका कारण 200 जना घाइते भएका छन् भने ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। भूकम्पपछि प्रशान्त महासागरीय तटीय क्षेत्रहरूमा सुनामीको खतरा औल्याउँदै फिलिपिन्स, जापान र इन्डोनेसियामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
मिन्डानाओ टापुलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पका कारण दक्षिण कोटा बातो, सुल्तान कुदारत र जनरल सान्तोस सिटी सहितका क्षेत्रहरू बढी प्रभावित भएका छन्। स्थानीय नागरिक सुरक्षा कार्यालयका अनुसार सोक्सकार्गेन क्षेत्रमा मात्रै 12 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। भूकम्पका कारण कतिपय भवन र भौतिक पूर्वाधारहरू भत्किएका छन् भने भग्नावशेषमा मानिसहरू पुरिएको हुन सक्ने आशंकामा उद्धार कार्यलाई तीव्र पारिएको छ। घाइते भएका 200 जना मध्ये धेरैका अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन्। भूकम्प लगतै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदलाई सक्रिय बनाउँदै प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गर्नुभएको छ। विस्थापितहरूका लागि 11 लाख भन्दा बढी फुड प्याकहरू वितरण गरिएको छ। यो प्राकृतिक विपत्ति भूकम्पमा मात्रै सीमित देखिँदैन, यसले क्षेत्रीय स्तरमै सुनामीको ठूलो खतरा निम्त्याएको छ। अमेरिकी पेसिफिक सुनामी वार्निङ सेन्टरले फिलिपिन्सको तटीय क्षेत्रमा करिब 3 मिटरसम्म र छिमेकी इन्डोनेसिया तथा मलेसियाका केही भागमा 1 मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिएको छ। सुनामीको यही सम्भावित जोखिमलाई ध्यानमा राख्दै फिलिपिन्सका 9 वटा प्रान्तका तटीय बासिन्दाहरूलाई तत्काल सुरक्षित र उच्च स्थानतर्फ सर्न निर्देशन दिएको छ।
कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। नेपालले सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनौटको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुइस अर्थात् डिएलएस पद्धतिका आधारमा 19 रनले पराजित गर्दै नेपाल विजयी भएको हो। वर्षाले प्रभावित खेलमा हङकङले दिएको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो।
सिङ्गापुरको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले नेपाली बलरहरू विरुद्ध आक्रामक रणनीति अपनायो। अंशुमान राथको विस्फोटक 80 र साइद वासिबको 55 रनको मदतले हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको बलियो योगफल खडा गरेको थियो। एक समय हङकङले अझ ठूलो स्कोर बनाउने संकेत देखाए पनि नेपालका स्पिनर शेर मल्लले उत्कृष्ट पुनरागमन गराए। उनले 4 ओभरमा 32 रन खर्चेर महत्वपूर्ण 4 विकेट चटकाएपछि हङकङको रनको गति केही रोकिएको थियो। 189 रनको बलियो र कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नेपाली प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले शानदार ब्याटिङ गरे। उनले मात्र 40 बलमा 65 रनको अर्धशतकीय पारी खेल्दै नेपाललाई बलियो स्थितिमा पुर्याए। नेपालले 11.3 ओभरमा 2 विकेट घुमाएर 114 रन बनाएको अवस्थामा अचानक मुसलधारे वर्षा सुरु भयो। वर्षाका कारण त्यसपछि खेल सम्भव हुन सकेन। खेल रोकिदा डिएलएस पद्धति अनुसार नेपालको स्कोर 95 रन हुनुपर्ने थियो, तर नेपाल त्यो भन्दा 19 रनले अगाडि अर्थात 114 रनको स्थितिमा रहेकाले नेपाललाई विजय घोषित गरियो। क्रिजमा कप्तान रोहित पौडेल 35 र दिपेन्द्र सिंह ऐरी 9 रनमा नट आउट थिए। यद्यपि वर्षाका कारण खेल रोकिँदा नेपाल T20 अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो अहिलेसम्मकै सर्वाधिक ठूलो रन चेजको कीर्तिमान बनाउनबाट भने चुक्यो। यसअघि सन् 2025मा कुवेत विरुद्ध 186 रनको लक्ष्य पूरा गर्नु नै नेपालको सबैभन्दा ठूलो रन चेज थियो। फाइनल खेलसम्म अपराजित यात्रा तय गरेका नेपाल र हङकङ मध्ये वर्षाले खेल टुङ्ग्याए पनि उत्कृष्ट खेल प्रदर्शनका आधारमा नेपाल एसियन गेम्स छनौटको च्याम्पियन बन्न सफल भएको छ।
हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।